सँगै बस्दा दादा दिदी हजुर बारामा, स्कुलमा झै कति धेरै सिक्ने कुरा, घरमा करेसामा साग सब्जी लगाएनी हुन्छ, भान्सातिर आमालाई काम सघाएनी हुन्छ, चराहरू घर नजिकै चिरिबिरी गर्छ, गाई बस्तुलाई नानी बाबु कति मन पर्छ, घरको सफाई बारीको घाँस काटे पनि हुन्छ, ठुलासँग मनका कुरा साटे पनि हुन्छ, चित्र कोर्ने कथा लेख्ने कविता चुड्किला, प्रतिभालाई देखाउन गर्न हुन्न ढिला।
घरमै रहेका बालबालिकाहरूका लागि रेडियो बाल सिकाइ।
प्यारा भाइ बहिनीहरू नमस्कार, सन्चै हुनुहुन्छ? रेडियो बाल सिकाइ कार्यक्रमको 119 अङ्कमा तपाईँहरूलाई स्वागत छ। यो कार्यक्रम देशभरका बालबालिकाको सिकाइमा टेवा पुर्याउन तयार पारिएको हो।
यो कार्यक्रमले बालबालिकाहरूलाई नयाँ नौलो तथा सृजनात्मक क्रियाकलापहरूमा संलग्न गराउने उद्देश्य राखेको छ। यो कार्यक्रम रातो बङ्गला फाउन्डेसन, रातो बङ्गला स्कुलको साझेदारी कार्यक्रम आरबी पपको संयुक्त प्रयासमा सञ्चालन गरिएको हो।
आजको हाम्रो पहिलो तथ्य नेपालमा भएका युनेस्को विश्व सम्पदा सूचीको बारेमा। भाइ बहिनीहरू, युनेस्को विश्व सम्पदा सूचीमा नेपालका निम्न 10 क्षेत्रहरू पर्दछन्। यिनीहरू सांस्कृतिक र प्राकृतिक मूल्यको आधारमा युनेस्को विश्व सम्पदा सूचीमा परेका हुन्। ती हुन्:
पशुपतिनाथ मन्दिर, बौद्धनाथ स्तूपा, स्वयम्भूनाथ स्तूपा, चाङ्गु नारायण मन्दिर, काठमाडौँ दरबार स्क्वायर।
त्यस्तै पाटन दरबार स्क्वायर, भक्तपुर दरबार स्क्वायर, लुम्बिनी, चितवन राष्ट्रिय निकुञ्ज र सगरमाथा राष्ट्रिय निकुञ्ज।
नेपालमा कहाँ कहाँ पर्छन् त हाम्रा सम्पदाहरू? 10 7 सम्पदाहरू काठमाडौँ उपत्यकामा नै छन्। एउटा लुम्बिनीमा, एउटा चितवनमा र एउटा सोलुखुम्बुमा छ। काठमाडौँ उपत्यकामा धेरै जसो सम्पदा हुनुको कारण के होला? विचार गर्नुहोस् र छलफल गर्नुहोस् है भाइ बहिनीहरू। साथै हाम्रो गाउँठाउँ तथा जिल्लामा के कस्ता सम्पदाहरू छन् भनी पत्ता लगाउनुहोस् र तिनीहरूको उचित संरक्षण कसरी गर्न सकिन्छ भनी पनि विचार गर्नुहोस् है।
आजको अर्को तथ्य उल्लुको बारेमा। उल्लु अथवा लाटो कोसेरो एक सिकारी चरा हो जुन अन्टार्क्टिका बाहेक सबै महादेशमा पाइन्छ। उल्लुका 200 बढी प्रजातिहरू रहेका छन्। विभिन्न वासस्थानमा उनीहरू बस्ने गर्दछन्, जस्तै मरुभूमि, पहाडी क्षेत्र, खुल्ला घाँसे मैदान र जङ्गल आदि। उल्लुहरू खेत र गाउँहरू नजिक पनि देख्न सकिन्छ। उल्लुका केही प्रजातिहरू उनीहरूको वासस्थानको कमी, विभिन्न रोग र अत्यधिक शिकारको कारण खतरामा परेका छन्।
उल्लुको आकार प्रजातिहरूमा निर्भर गर्दछ। सबैभन्दा सानो उल्लु एल्फ आउल केवल 28-29 ओजन र 5 लम्बाइको मात्रै हुन्छ। ठुला उल्लु युरेसियन इगल आउल र ब्ल्याकस्टोन फिस आउल करिब 4.5 ओजन र पखेटा फिजाउँदा 6.6 फिटसम्मको लामो हुन्छ।
उल्लुहरू मांसाहारी हुन्छन्। तिनीहरूले किरा फट्याङ्ग्रा, साना स्तनधारीहरू, माछा, चरा र किराहरू खान्छन्। उल्लुहरूले खाना चपाउँदैनन् किनकि उनीहरूको दाँत हुँदैन। बार्न प्रजातिको उल्लु कृषकहरूका लागि धेरै फाइदाजनक हुन्छ किनकि यसले खेतमा हुने मुसाहरू खाने गर्दछ। प्रत्येक वर्ष एउटा बार्न प्रजातिको उल्लुले लगभग 1000 बढी मुसाहरू खान सक्छ।
उल्लुले आफ्नो टाउको पुरै मोड्न सक्छ जस्तो देखिए तापनि उनीहरूले आफ्नो टाउकोलाई लगभग 270 डिग्रीसम्म मात्रै मोड्न सक्छन्। उल्लुहरू 20 बाँच्छन्।
भाइ बहिनीहरू, आज हामी मिलन दीक्षितद्वारा लिखित कथा हिमालयको जन्म सुनाउँदैछौँ। यस कथामा शान्ता हिताङले चित्राङ्कन गर्नुभएको हो। यस कथालाई रातो बङ्गला किताबले प्रकाशनमा ल्याएको हो। आज यस कथा अर्चना जोशीबाट सुनौ।
हिमालयको जन्म मिलन दीक्षित, चित्र शान्ता हिताङ। यो हिमालयको काखमा बसेको नाम्चे बचार गाउँ हो। यहाँ म आफ्नो परिवारसँग बस्छु। मेरो नाम पेमा हो। संसारकै सबैभन्दा अग्लो पर्वत चोमोलोङमा मेरो गाउँको नजिकै छ। स्याङ बचेको हवाई जहाजबाट ओर्लने ठाउँबाट चोमोलोङमा छर्लङ्ग देखिन्छ। संसारमा यो हिमाल सगरमाथाको नामले प्रसिद्ध छ। नेपालीहरू पनि यसलाई सगरमाथा नै भनेर चिन्छन्। तर हाम्रो गाउँमा भने सबै यसलाई चोमोलोङमा भन्छन्। यसको अर्थ विश्वकी माता हो। मेरो घरबाट धेरै अग्ला पर्वतहरू देखिन्छन्। मेरो घरको एउटा झ्यालबाट थामसेर्कु र अर्को झ्यालबाट कोङडे पर्वत देखिन्छ। यसो हेर्दा थामसेर्कु पर्वत चोमोलोङ भन्दा अग्लो जस्तो देखिन्छ। मेरो घरबाट थामसेर्कु पर्वत धेरै नजिक भएकाले यस्तो देखिएको हो। अग्लो त चोमोलोङमा नै हो। मेरी दिदी मिङमा भूगर्भ शास्त्री हुनुहुन्छ। उहाँ 24 वर्षकी हुनुभयो। म 11 वर्षकी भए। मेरी दिदी वैज्ञानिक हुन्छु भनेर पढ्न काठमाडौँ जानुभयो। पछि दिदीले म भूगर्भ शास्त्री भए भनेको सुनेर म त छक्क परे। मलाई भूगर्भ शास्त्री भनेको के हो थाहा नै थिएन। भूगर्भ शास्त्रीहरूले कस्ता कस्ता काम गर्न सक्छन् कसैले मलाई बताउन सक्छ? मैले सोधे। दिदीले भन्नुभयो, पेमा, भूगर्भ शास्त्रीहरूले पृथ्वी तथा जमिन मुनिका चट्टानका बारेमा अध्ययन र अनुसन्धान गर्छन्। उनीहरूलाई पृथ्वीको भित्री सतहमा के भइरहेको छ भन्ने कुरा थाहा हुन्छ। उनीहरूले भूकम्प, पहिरो, ज्वालामुखी जस्ता विषयहरूमा अध्ययन र अनुसन्धान गर्छन्। अब मलाई भूगर्भ शास्त्रीहरूले के काम गर्दा रहेछन् भनेर थाहा भयो। बिदाको बेलामा मिङमा दिदीले आफ्ना साथीहरूसँग पैदल यात्रामा जाँदा मलाई पनि लानुभयो। हामी 3 रात पालभित्रै बस्यौँ। आफ्नो अगाडि गजबको हिमालय पर्वत श्रृङ्खला हेर्दै मैले दिदीलाई हिमालयका बारेमा धेरै प्रश्नहरू सोधेँ। फर्कदा बाटामा दिदीले हिमालय पर्वत श्रृङ्खला कसरी बन्ने भन्ने अचम्मको कथा सुनाउनु भयो। 30 करोड वर्ष अगाडिको कुरो हो। त्यति बेला पाञ्जिया नाम गरेको एउटा विशाल महाद्वीप थियो। अहिले पृथ्वीमा रहेका सबै महाद्वीपहरू एक अर्कासँग जोडिएर यो विशाल महाद्वीप बनेको थियो। 20 करोड वर्ष अघि यही विशाल पाञ्जिया महाद्वीपबाट छुटिएर अरू महाद्वीपहरू बन्न पुगे। यसको दक्षिण तर्फलाई गोन्डवाना ल्यान्ड भनिन्थ्यो भने उत्तर तर्फलाई लाउरेसिया भनिन्थ्यो। लाउरेसिया युरोप, एसिया र उत्तर अमेरिका पर्थे। यी महाद्वीपहरू चलायमान थिए। बेला बेलामा एक अर्काबाट छुटिन्थे र फेरि जोडिन्थे। यस्ता चलायमान भूभागहरूलाई टेक्टोनिक प्लेट्स भनिन्छ। मिङमा दिदीले आफ्नो किताबमा यो विशाल महाद्वीपको नक्सा पनि मलाई देखाउनु भयो। अहिलेको अफ्रिका, भारत र अस्ट्रेलिया पनि त्यही विशाल महाद्वीपकै भागहरू थिए। यसलाई गोन्डवाना ल्यान्ड भनिन्थ्यो। यही क्रममा 7 करोड वर्ष जति अघि अहिलेको अस्ट्रेलिया त्यो विशाल गोन्डवाना ल्यान्डबाट छुट्टिएर पूर्व दिशातर्फ अघि लाग्यो। त्यसै गरी अहिलेको भारतीय उपमहाद्वीप पनि छुट्टिएर उत्तरतर्फ अघि लाग्यो। माडागास्कर उत्तरतर्फ लाग्दै गरेको भारतीय महाद्वीपबाट छुट्टियो। बाँकी रहेको भारतीय महाद्वीप छिट्टो गतिमा लाउरेसियातर्फ लाग्यो। उत्तरतर्फ लागेको यसको गतिलाई मान्छेको औँलाको नङ बढ्ने गतिसँग तुलना गर्न सकिन्छ। औँलाका नङहरू बढ्ने जत्तिकै? तर मेरा औँलाका नङहरू त एकदमै बिस्तारै बढ्छन् नि, मैले भने। यो त तुलना मात्रै गरेको हो नि पेमा। हेर्दा नङहरू एकदमै ढिला बढेको जस्तो लाग्छ। तर यसलाई नकाटी बढ्न दियो भने लाखौँ वर्षमा 9,000 किलोमिटर लामो हुन सक्छ, दिदीले भन्नुभयो। इन्टरनेटमा हेर्दा नङ 1 वर्षमा 3.5 सेन्टिमिटरका दरले बढ्दो रहेछ। त्यसैले पृथ्वीका बारेमा कुरा गर्दा यो पनि प्रतिवर्ष 3.5 सेन्टिमिटरका दरले अघि बढिरहेको छ। त्यसैले केही हजार वर्षमा त यो एकदमै टाढा पुग्ने कुरा पक्कै हो। भारतीय महाद्वीप युरेसियन महाद्वीपसँग बलपूर्वक ठोकिन पुग्दा त्यसको दबाव यति ठुलो थियो कि जमिनका चट्टानहरू आकाशमाथि 9 किलोमिटरको दूरीसम्म उछिटिए। जमिनमा ठुलो भूकम्प गयो। ज्वालामुखीहरू फुटेर समुद्रमा आएको सुनामीले समुद्री किनारहरू डुबानमा परे। पटक पटकका ठुला भूकम्पहरूले जमिन हल्लाइरहे। यसरी जति जति यी दुई महाद्वीपहरूले एक अर्कालाई दबाव दिन्थे, त्यति त्यति जमिनको सतहबाट पर्वतको उचाइ बढ्दै जान्थ्यो। यसरी पर्वत श्रृङ्खलाको विकास भएको हो। तिमीलाई थाहा छ मिङमा? मिङमा दिदीले अरू के भन्नुभयो? के तिमीलाई विश्वास लाग्छ यस्ता क्रियाकलाप अझै पनि भइरहेका छन् रे? भारतीय महाद्वीपले युरेसियन महाद्वीपलाई अझै पनि धकेल्दैछ। यसमा अहिलेको तिब्बत र नेपाल पर्छन्। यसरी दुई महाद्वीपहरूको बीचको दबावले गर्दा नेपाल र तिब्बतका हिमालयहरूको उचाइ प्रतिदिन बढिरहेको छ, जुन हामीलाई छट्ट हेर्दा यादै हुँदैन। मिङमा दिदीलाई पृथ्वीका बारेमा धेरै कुराहरू थाहा छ। भूगर्भ शास्त्रीहरूलाई भूकम्प किन र कसरी आउँछ भन्ने कुरा थाहा हुन्छ। दिदीले मलाई हिमालय पर्वत श्रृङ्खलाको बारेमा पनि बताउनु भयो। ती हुन् अन्नपूर्ण श्रृङ्खला, मकालु श्रृङ्खला, सगरमाथा श्रृङ्खला, धौलागिरी श्रृङ्खला, कञ्चनजङ्घा श्रृङ्खला, लाङटाङ श्रृङ्खला, अपि साइपाल श्रृङ्खला। हाम्रा पर्वतहरू प्रत्येक वर्ष 1 सेन्टिमिटरका दरले अग्ला हुँदैछन्। यी पर्वतहरू सधैँ हिउँनै हिउँले ढाकिएका हुन्छन्। त्यसैले यिनीहरूको नाम हिमालय राखिएको हो। संस्कृतमा हिमको अर्थ हिउँ र आलयको अर्थ घर हो। मैले दिदीबाट पर्वतहरू बारे अर्को एउटा गजबको कुरा पनि थाहा पाएँ। सगरमाथाको चुचुरो पहेँलो रङको चट्टान अर्थात् खरिढुङ्गा जस्तैबाट बनेको छ रे। त्यहाँ पाइने खरिढुङ्गालाई सूक्ष्म दर्शक यन्त्रले हेर्ने हो भने हामीले त्यसमा समुद्रमा बस्ने ससाना जनावरहरूको अवशेष देख्न सक्छौ रे। के तिमी विश्वास गर्छौ कुनै बेला समुद्रको पिँधमा पौरने सेलफिस मानिने माछाको अवशेष सगरमाथाको टुप्पोमा देखिन सकिन्छ भनेर? मिङमा दिदीले यो कसरी सम्भव भयो भनेर पनि मलाई बताउनु भयो। उहाँका अनुसार भारतीय उपमहाद्वीप र युरेसियन महाद्वीप बीचमा तेथेस नाम गरेको ठुलो समुद्र थियो। भारतीय महाद्वीप उत्तरतर्फ सरेपछि तेथेस समुद्र बिस्तारै सानो हुन थाल्यो र समुद्रको पिँध माथि निस्केर पहाड बन्न थाल्यो। मलाई नाम्चे बजारबाट तेङ्गबोचे जाने गोरेटोमा दिदीसँग गफ गर्दै हिँड्न रमाइलो लाग्छ। हिमाल नदीहरू तथा झरनाहरूका बारेमा मैले सोधेका सबै प्रश्नहरूका जवाब दिदीले दिन सक्नुहुन्छ। उहाँलाई यहाँका नदी हिमाल र झरनाहरू बारे रमाइला कथाहरू पनि थाहा छ। मेरो गाउँबाट देखिने सबै पर्वतहरूको नाम पनि उहाँले मलाई सिकाइसक्नु भएको छ। 2072 साल वैशाख 12 गते नेपालमा गएको गोर्खा भूकम्पका बारेमा पनि दिदीले पछि सबै बताउँछु भन्नुभएको छ। उहाँलाई धेरै कुरा थाहा छ नि। यदि म हिमाल आरोही, नर्तकी वा कलाकार भइनँ भने मिङमा दिदी जस्तै भूगर्भ शास्त्री बन्ने छु। हुन सक्छु म चारै थरी एकैपल्ट पो बन्न सक्छु कि? मिङमा दिदीलाई सोध्नु।
चोमोलुङमाको अर्थ के हो? पेमाको घरबाट कुन कुन हिमालहरू देखिन्छ?
पेमाको घरबाट चोमोलुङमा भन्दा थोम्सेरको किन अग्लो देखिएको होला? मिङमा को हुन् र उनको काम के हो?
हिमालय पर्वत श्रृङ्खला कसरी बनेका रहेछन्? नेपालका कुन कुन हिमालय पर्वत श्रृङ्खलाहरूको नाम तपाईँलाई थाहा छ?
तपाईँहरूलाई 8000 पर्वतहरूको बारेमा के थाहा छ त? सगरमाथाको चट्टानहरूमा किन समुद्रमा बस्ने ससाना जीवहरूको अवशेष भेटिएका होलान्? अनि पेमालाई 2072 सालको भूकम्पका बारेमा दिदीले के भन्नुहुन्छ होला?
भाइ बहिनीहरू, कविता वाचनको खण्डमा आज हामी कवि शिरोमणि लेखनाथ पौड्यालद्वारा लिखित काव्य तरुण तपसीका केही कवितांश वाचन गर्दैछौँ। उहाँ नेपालका प्रख्यात कवि हुनुहुन्छ। उहाँले प्रशस्त कविताहरू लेखेर नेपाली साहित्यको भण्डार भर्नुभएको छ। तरुण तपसी उहाँको एउटा मार्मिक काव्य हो। यस कवितांशमा कवि शिरोमणिले एउटा मानिसको स्वार्थी प्रवृत्तिलाई अति नै राम्रोसँग व्यङ्ग्य प्रहार गर्नुभएको छ।
यसमा मै खाउँ, मै लाउँ, सुख सैल वा मोज पनि मै गरौँ भन्ने कतिपय मानिसको चाहना हुन्छ र त्यस्ता अबुझ मूर्ख देखेर चित्ता पनि खित्का छोडेर हाँस्छ भनी कविले व्यङ्ग्य गर्नुभएको छ। जतिसुकै मेरो मेरो भने पनि जीवनको अन्त्यमा तेरो अब कति छ भनेर उही धन दौलत पनि हाँस्छ भनेर जीवनको यथार्थलाई यस कवितांशमा व्यक्त गरिएको छ। चिताको ज्वाला सबैको उस्तै हो भन्दै चिता पनि खितखित हाँस्छ। खास गरी सुखी दुखी सबैले एक दिन जानै पर्छ, विलय दुवैको एकै प्रकारको हुन्छ। यसरी कवि शिरोमणिले मानिसले जतिसुकै लोभ गरी धन सञ्चय गरे पनि अन्त्यमा चितामा खरानी भएर गएपछि त्यसको कुनै अर्थ रहन्न भन्ने जीवनको सत्यलाई यस कवितांशमा प्रष्ट पार्नुभएको छ। यो शिखरणी छन्दमा लेखिएको छ।
पहिला भाइ बहिनीहरूले ध्यान दिएर यो कविता शिक्षक सुधा ओझाबाट सुन्नुहोस् र दोस्रो पटक हामीसँगै वाचन गर्नुहोस्।
तरुण तपसीबाट कवि शिरोमणि लेखनाथ पौड्याल। म खाऊ मैलाऊ सुख सयल वा मोजम गरूं, म बाँचु मै नाचु अरू सब मरुन् दुर्बलहरू, भनी दारा धस्ने अबुज सठ देखि छक परि, चिता खितका छोडी अभयसित हाँस्यो मरी मरी, सबै मेरो मेरो भनिकन अघि जीवित छँदा, स्वयं हाँस्थ्यो हेरी जुन विभव वा दौलत सदा, पछि उसको देखी क्षणिक मनको अन्तिम गति, उही हाँस्यो तेरो अब कति छ भन्दै खिति खिति, चिताको त्यो ज्वाला धप धप बलि अन्तिम गति, सबैको यस्तै हो भनी बहुत हाँस्यो खिति खिति, धुवाँ हाँस्दै दौड्यो बितत पथ हाँस्यो गगनको, खरानी झन हाँस्यो मुख मलिन पारी पवनको, दुखी जाँदा हाँस्यो सहज सुख वा शान्ति अभय, सुखी जाँदा हाँस्यो अति कठिन बाधा अनुशय, दुबईको एकै हो विलय तर हाँसो फरक भो, कसैको त्यही हाँसो सुरपुर कसैको नरक भो, महासेको हाँसो मय छ सबको जन्म निधन, नहाँसेको एकै चिज पनि कुनै भेट्न सकिन, गयो झन झन बढ्दै भुवन भर हाँसो निरवधि, जगत व्यापी हाँस्यो मुसु मुसु चिदानन्द जलधि, जगत व्यापी हाँस्यो मुसु मुसु चिदानन्द जलधि।
ल अब तपाईँहरू पनि सँगसँगै वाचन गर्ने प्रयास गर्नुहोस् है। यसपटक चाहिँ यो कविता कक्षा आठका विद्यार्थी आश्रभ वन्तले वाचन गर्दै हुनुहुन्छ।
तरुण तपसीबाट कवि शिरोमणि लेखनाथ पौडेल।
म खाऊँ मैलाऊँ सुख सयल वा मोजम गरूँ, म बाँचुँ मै नाचुँ अरू सब मरुन् दुर्बलहरू, भनी दारा धस्ने अबुज सट देखि छक परि, चिता खित्का छोडी अवयसित हाँस्यो मरी मरी, सबै मेरो मेरो भनिकन अघि जीवित छँदा, स्वयं हाँस्थ्यो हेरी जुन विभव वा दौलत सदा, पछि उसको देखी छडिक मनको अन्तिम गति, उही हाँस्यो तेरो अब कति छ भन्दै खिति खिति, चिताको त्यो ज्वाला धप धप बलि अन्तिम गति, सबैको यस्तै हो भनी बहुत हाँस्यो खिति खिति, धुवाँ हाँस्दै दौड्यो वितत पथ हाँस्यो गगनको, खरानी झन भाँस्यो मुख मलिन पारी पवनको, दुखी जाँदा हाँस्यो सहज सुख वा शान्ति अभय, सुखी जाँदा हाँस्यो अति कठिन बाधा अनुशय, दुवैको एकै हो विलय तर हाँसो फरक भो, कसैको त्यही हाँसो सुरपुर कसैको नरक भो, महासेको हाँसो मय छ सबको जन्म निधन, नहाँसेको एकै चिज पनि कुनै भेट्न सकिन, गयो झन झन बढ्दै भुवन भर हाँसो निरवधि, जगतव्यापी हाँस्यो
तपाईहरूले कार्यक्रममा सिकाइएका कविताहरू अभ्यास गर्दै हुनुहुन्छ भन्ने आशा गरेका छौँ। हामीले छन्दका कविता वाचन गरी नेपाली साहित्यको संरक्षण र सम्वर्धन गर्न हातेमालो गर्नुपर्छ।
भाइ बहिनीहरू, आज एउटा रमाइलो शारीरिक क्रियाकलाप गर्दैछौँ है। यस क्रियाकलापमा हामीले एक दुई तिन भन्ने गीत बजाउँदैछौँ। तपाईँहरूले पनि सँगसँगै गीत गाउँदै गीतमा जे जे भनिएको छ त्यस्तै गर्नुपर्छ है त। जस्तै गीतमा एक दुई तिन, एक दुई तिन, सरर हावा चले झैँ गरी देखाऊ भन्दा भाइ बहिनीहरूले आफ्नो जिउलाई हावा चलेको जस्तै गरी हिँड्नुपर्छ है त। र चार पाँच छ, चार पाँच छ, फननन नाचेर घुमी देखाऊ भन्दा आफू फननन घुम्नुपर्छ है।
ल अब सबैजना उभिनुहोस् र क्रियाकलापको लागि तयार हुनुहोस्।
Thank you.
रमाइलो भयो है। तपाईँहरू पनि यसै गरी गीत गाएर नाच्नुहोस् है त।
भाइ बहिनीहरू, हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौँ।